This is Radio Adelaide on digital radio, online and 101.5 FM. It's now time for Yuba Sansar, a look at the Bhutanese youth world in Nepali, presented by the Bhutanese Association of South Australia.
नमस्ते साथी, स्वागत छ तपाईँको आफ्नै कार्यक्रम युवा संसारमा। तपाईँ सुन्दै हुनुहुन्छ रेडियो एडलेट अन डिजिटल 101.5 MHz अनि अनलाइन को वेबसाइट रहेको छ www.radioadelaide.edu.au। अनि तपाईँ फुर्सदको समयमा हाम्रो सहकर्मी साथी इन्द्रको ब्लगबाट पनि सुन्न सक्नुहुनेछ। उसको त्यसको वेबसाइट रहेको छ www.ipajournal.com।
आज 27 मे 2012, जेठ 14, 2059 नेपालमा संविधान बनिने दिन र नेपालमा अहिले 9:15 गएको छ र भुटानमा 9:30 छ भने अस्ट्रेलियाको इस्टर्न स्टेट्समा 1:30 गएको छ, 1:30 भएको छ भने एडलेडमा अहिले 1:00 छ। ल, एडलेडमा 1:00 भनेको हाम्रो युवा संसार कार्यक्रम सुरु हुनु हो र हामी युवा संसार कार्यक्रममा उपस्थित भइसकेका छौँ। तपाईँलाई आज मनोरञ्जन दिन आजको टेम्परेचरको जानकारी गराउँदाखेरि अहिले हाल 16 डिग्री सेल्सियस रहेको छ र केही वर्षा हुने सम्भावना रहेको छ। 30% वर्षा हुने सम्भावना रहेको छ भने अघि बिहानदेखि अहिलेसम्म 0.2 मिलिमिटर पानी परेको छ र जाडो पनि केही बढ्दो छ। हामीलाई तपाईँ घरमा बसेर न्यानो हिटर बालेर है हामीलाई सुन्दै हुनुहुन्छ होला भन्ने आशा गरेका छौँ। र हामी फेसबुकमा पनि अनलाइन रहनेछौँ। कार्यक्रमभर हाम्रो फेसबुक रहेको छ युवा संसार र तपाईँहरूले केही मेसेजहरू आफ्नो आफन्तलाई नातागोतालाई पुर्याउनु छ भने हामीलाई सम्झनु होला, अवश्य पनि हामी अन एयरबाट प्रस्तुत गर्नेछौँ। र हामी आजको कार्यक्रम सुरु गर्दैछौँ सदा चाहिँ युवा गतिविधिबाट सुरु गर्दै हुन्छ इन्द्र।
G7 राष्ट्रका 6 देशमध्ये क्यानाडाका बढी युवाहरू काम गर्दै गरेको वा पढ्दै गरेको एक नयाँ अनुसन्धानले देखाएको छ, तथापि यो सङ्ख्या सोचेभन्दा धेरै छ। स्टाटिस्टिक्स क्यानाडा नामक संस्थाले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार क्यानाडाका 13% वा 3 लाख युवा मात्र काम खोज्ने वा पढाइ सुरु गर्ने तयारी गर्दैछन्। क्यानाडामा गएको 2 वर्षसम्म यो अवस्था रहेको छ। अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एन्ड डेभलपमेन्टका अनुसार G7 राष्ट्रहरूमध्ये युवा बेरोजगारी दरमा क्यानाडा दोस्रो स्थानमा छ। जर्मनीको सबैभन्दा कम 11% छ भने सबैभन्दा बढी इटालीको दर 21% छ। यसअघि भएको यस्तै अर्को अध्ययनले के देखाएको थियो भने क्यानाडाका अधिकांश व्यापारिक संस्थाहरू युवाहरूलाई काम दिन इच्छुक हुन्छन्। यसका कारण पनि अरू देशमा भन्दा क्यानाडाका युवाहरूमा बेरोजगारी कम देखिएको छ। उता बेलायतले अब युवा बेरोजगारीलाई पहिलो प्राथमिकतामा राखेको छ। युवाहरूलाई रोजगारी दिने कतिपय सङ्घ संस्थालाई सहयोग समेत गर्ने गरी योजना निर्माणमा नयाँ युवा मन्त्री लागेको खबर छ। बेलायत लगायत युरोपमा अहिले युवा बेरोजगारी अत्यधिक मात्रामा बढेको छ। बेलायतमा झन्डै 15% युवा बेरोजगार छन्।
न्यूकासल सेट्स युथ लेखा 32 वर्षीय युथ कोचर 32 वर्षीय कोच आर्थर फाइफासले भारतीय युवा फुटबल खेलाडीलाई तालिम दिन राजी भएका छन्। हालै भारतको भ्रमणमा गएको बेला यसका लागि सम्झौता गरेका छिन्। 22 वर्ष मुनिका युवाहरूलाई खेल सिकाउनु आफू अत्यन्त उत्साहित रहेको उनले प्रतिक्रिया दिए। भारतीय फुटबल खेलाडीहरू पनि युवा कोच पाएकोमा निकै उत्साहित देखिन्छन्। अबको केही सातामा उनी भारतीय युवा खेलाडी सहित 10 दिने तालिमका लागि युएईको अल वाल्स नामक क्लबमा जानेछन्। अल वाल्स क्लबलाई विश्व प्रसिद्ध खेलाडी डिएगो मेराडोनाले तालिम दिएका हुन्। त्यसपछि भारतीय खेलाडीलाई एएफसी अन्डर 22 एसियन कपको तयारी स्वरूप अर्जेन्टिनाको टिमसँग खेलाइने योजना छ। भारत विश्वकप फुटबल खेलमा त्यति कहलिएको देश नभए पनि प्रशस्त सम्मानमा रहेको मुलुकको रूपमा लिइने गरिन्छ।
युवालाई सूचना प्रविधिमा पहुँच र केही मात्रामा सहयोग पुगेको खण्डमा समाजमा ठुलो परिवर्तन ल्याउने सम्भावना रहेको एक नयाँ अध्ययनले देखाएको छ। संयुक्त राज्य अमेरिकाले गरेको पछिल्लो यो अध्ययनका अनुसार युवाहरूको यो क्षमतालाई देखेर नै सूचना प्रविधि र सामाजिक सञ्चालन गर्नेहरूले युवाहरूलाई रोजगारी दिन प्राथमिकता दिएका छन्। अहिले सामाजिक सञ्जाललाई युवाहरूले आफ्नो कतिपय समस्याहरूको समाधान खोज्ने थलोको रूपमा अपनाउन थालेका छन्। अमेरिकाको विदेश मन्त्रालयले यो युवा क्षमतालाई कसरी उपयुक्त ठाउँमा प्रयोग गर्न सकिने भनेर रणनीति तयार गर्दैछ। हाल अमेरिकाले अफ्रिका र मध्य पूर्वका कतिपय देशमा युवाहरूलाई कसरी आत्मनिर्भर बनाउन सकिन्छ भनेर कार्यक्रमहरू गरिरहेको छ। अधिकांश ठाउँमा युवाले सूचना प्रविधिका क्षेत्रमा युवा रुचि देखाएका छन्।
भारतको धर्मशालामा तिब्बती शरणार्थी युवाले यो साता एक भेला गरी तिब्बत र चीनबीच सन् 1951 भएको सन्धिलाई नमान्ने घोषणा गरेका छन्। टिबेटन युथ कङ्ग्रेसका क्षेत्रीय अध्यक्ष तेन्जिङ चुन्डुले ले भने यो तिब्बतलाई जबरजस्ती लादिएको कारण तिब्बतीहरू मात्र बाध्य हुने छैनन्। यो सम्झौतापछि चिनको प्रभाव तिब्बतमा बढ्दै गएपछि मार्च 10, 1959 लासामा विद्रोह भयो र सत्रको राति दलाई लामा लासामा रहेको आफ्नो नोर्बुलिङ्खा राजदरबार छाडेर भारतमा शरण लिन पुगे। भारत आएर उनले यो सम्झौता अमान्य घोषित गरेका थिए।
इन्टरनेसनल लेबर अर्गनाइजेसन आयोलका अनुसार आज विश्वका 15-24 वर्षका 7.5 करोड युवा रोजगारविहीन रहेका छन्। यो विश्वको कुल जनसङ्ख्याको 12.7% हुन आउँछ। गत सालको भन्दा यो साल बेरोजगारहरूको सङ्ख्या 0.1%ले बढेको छ। काम खोजेर हैरान भएका लाखौँ युवाहरू अहिले पढाइतिर लागेका छन्। केही समयमा नै उनीहरू काममा फर्कने र यसले रोजगार बजारमा चाप थप्ने देखिन्छ। सन् 2016 पनि युवा बेरोजगारीको सङ्ख्या अहिलेकै हाराहारीमा रहने आयोलोको प्रक्षेपण रहेको छ। आयोलोले भनेको छ, युवाहरूलाई काम दिए बापत रोजगारदातालाई ट्याक्स र अन्य इन्सेन्टिभ प्रदान गरेको खण्डमा यो बेरोजगारी सङ्ख्या कम गर्न सकिन्छ।
अस्ट्रेलियामा मात्र होइन, अब युवाहरूमा डायबिटिज अमेरिकी युवाहरूमा पनि बढ्दो क्रममा रहेको भेटिएको छ। सन् 2000 9% युवा मात्र यस रोगको विश्व शिकार भएको र 2008 यो सङ्ख्या 23% पुगेको छ। अबको 10 वर्षमा यो रोग चौसठी प्रतिशतले बढ्ने देखिन्छ। पेडाटिक्स जर्नलमा सेन्टर्स फर डायबिटिज डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन एपिडेमियोलोजिस्ट एसले मेले भनेका छन्, यो समस्याको हल गर्न अब बाबु आमा र शिक्षण संस्थाले बच्चा र युवाहरूको लागि थप शारीरिक क्रियाकलापहरू गराउनु पर्नेछ। केही साता अघि निस्केको यस्तै एक अध्ययनले अस्ट्रेलियामा पनि युवाहरूमा यो रोग छिटो फैलिरहेको देखाएको थियो। अमेरिकामा एक तिहाई युवाले चाहिएभन्दा बढी वजन छ भने जसले तिनमा डायबिटिज, हाई ब्लड प्रेसर र अन्य धेरै रोगहरू निम्त्याउँछ। हजुर श्रोताहरू, अहिले हामी प्रस्तुत गऱ्यौँ युवा गतिविधि इन्द्र र देवीको साथमा। हामी अब
एउटा गीतको पालो भएको छ। यो गीत चाहिँ रिक्वेस्ट गर्नुभएको छ प्रायस कणरिया भर्जिनिया युवासेबाट। गीतको बोल रहेको छ सम्झी सम्झी, अनि गीत डेडिकेट टु सितिसमा रोशन, लोकेश ब्रो, विशाल, रेखा, अमिर खनाल, सुषमा एन्ड मलाई चिन्ने सम्पूर्णलाई धेरै धेरै सम्झेको र माया भन्न चाहनुहुन्छ। गीतको बोल रहेको छ।
धन्यवाद प्रयास कणेरियाजी, तपाईँले धेरै टाढाबाट हाम्रो कार्यक्रमलाई सम्झिदिएर फरमाइस गर्नुभएको। हामी अवश्य पनि गीत प्ले गर्नेछौँ।
तिमीलाई
हामी भर्खर सुन्दै थियौँ सम्झी सम्झी बोलको गीत, जो चाहिँ गाउनु भएको थियो, कसले गाउनु भएको थियो
खै,
सीताले ल्याएको गीत जस्तो लाग्छ कि कसले गाउनु
ए सुसन कणले गीत चाहिँ रिक्वेस्ट गर्नुभएको थियो प्रायस कणरिया भर्जिनिया युवा सेवाबाट. अब देवीले के भन्न आँट्यो जस्तो लाग्यो, तर म बुझ्दिनँ त्यो कुरा
भन्ने मात्र होइन, म अब रेडियोको टाइम प्रायः प्रायः मैले लिन्छु जस्तो छ, किनभने म चाहिँ एउटा लामो एउटा सामग्री छ,
कथा भन्ने
कथा पनि होइन, एउटा यस्तो सामग्री छ जसले चाहिँ हामी गत हप्तादेखि गत कार्यक्रममा पनि हामी प्रस्तुत गऱ्यौँ. के चाहिँ होला,
स्टोरी
इन्सपिरेसन स्टोरी श्रोताहरू, अब इन्सपिरेसन स्टोरी तपाईँहरूलाई हामीले केही साता अघि त्यस्तै धेरै विद्वानहरूको विश्वविख्यात व्यक्तिहरूको बारेमा जानकारी दिने गर्छौँ. आज पनि एकजना विद्वान व्यक्तिको बारेमा,
तर इन्द्रलाई थाहा छैन नभए
बारेमा भन्ने त थाहा छ मलाई पक्कै पनि,
तर मैले देखाएको छैन नि त,
त्यसो गुपचापमा सबै भन्ने ठिकै छ.
म चाहिँ यही व्यक्ति अहिले नाम पनि भनिहाल्दिनँ, यही व्यक्तिबाट धेरै प्रभावित भएको छु म. म पनि हामी स्वयं नै विज्ञानको विद्यार्थी है भएकोले गर्दाखेरि उहाँबाट म धेरै नै प्रभावित, एक एउटा उहाँको शुभचिन्तक, उहाँको फलोअर हुँ.
साइन्सको विद्यार्थी भन्दा एउटा भनौँ,
के भन्नुहोस्
त्यो अन्डामाथि ओथरा बस्ने थोमस अल्वा एडिसन है क्या?
त्यो त होइन, त्यो होइन हाम्रो, हामी भुटानको छिमेकी राष्ट्रका केही व्यक्ति, एकजना प्रख्यात व्यक्तिको बारे कुरा गर्दैछु.
जिग्मे सिङ्गेको त पक्कै
ल सुरु गरिहाल्छ, मेरो सहकर्मी साथीहरूलाई पनि म बिना सस्पेन्समा सुरु गरिहाल्छु. म आजको इन्सपिरेसन स्टोरी एपीजे अब्दुल कलामको बारेमा भन्दैछु,
भारतीय पूर्व राष्ट्रपति,
पूर्व राष्ट्रपतिको बारेमा भन्दैछु. उहाँ चाहिँ एक वैज्ञानिक, राजनीतिकै पनि भनौँ, किन राजनीतिमा पनि उहाँ सामेल हुनुभयो.
ल देवी, म पलाइटी मारेर सुन्छु है त,
राजनीतिमा समावेश हुनुभयो, र प्रोफेसर, कल्याणकारी व्यक्ति, लेखक, जे भने पनि
हुन्छ,
जे भने पनि हुन्छ, र उहाँका लेक्चर्सहरू, उहाँले युनिभर्सिटीमा दिनुभएको लेक्चर, उहाँले पब्लिक स्पेसमा दिनुभएको लेक्चर्सहरू युट्युबमा हेर्न पाउँदाखेरि म एकदमै गौरवान्वित छु. धेरै नै प्रभावित लेक्चरहरू उहाँले दिनुहुन्छ. एपीजे अब्दुल कलाम,
उहाँको सन्दर्भमा यो लागु हुन्छ कि हुँदैन,
के चाहिँ
ज्याक अफ अल मास्टर अफ नन,
उहाँ मास्टर अफ अल चाहिँ हो,
ओके,
मास्टर अफ अल चाहिँ हो, किनभने ज्याक अफ ज्याकब नन त ज्याकब अल त नभनौँ मास्टर अफ अल नै भएर नै मैले आज उहाँको कथा मैले समावेश गर्न कोसिस गरेको छु. अब्दुल एपिजे अब्दुल कलामको पुरा नाम अबुल पाखिर, उहाँको नाम निकै लामो छ, अबुल पाखिर जनालुद्दिन अब्दुल कलाम हो. उहाँका पिताको नाम जनालुद्दिन अब्दुल कलाम हो र उहाँको नाममा पनि पिताको नाम जोडिएको छ र उहाँकी आमाको नाम असिमिया अब्दुल कलाम हो. उहाँको जन्म भारतको तमिलनाडुको रामेश्वरमा 1931 सालमा भएको थियो. उनका पिताको नाम त अघि मैले भनिहालेँ. उनी उहाँहरूको एकदमै गरिबी अवस्था थियो, परिवारको नाजुक आर्थिक अवस्था थियो होइन. उहाँ सानैदेखि नै गरिबीमा बाँच्न सिकेका कलामले आफ्नो परिवारको आर्थिक अवस्थालाई सफल बनाउने सानै उमेरदेखि विभिन्न कामहरू गरेका थिए. जस्तै पत्रिका समेत बाँडेर हिँडेका थिए आफ्नो सानो उमेरमा आफ्नो परिवारको आर्थिक अवस्था धान्नको लागि. पढाइमा साह्रै ध्यान दिने व्यक्ति कलाम थिए सानैदेखि. आफ्नो दैनिक क्रियाकलाप एकदम सबेरदेखि थाल्थे, अनि बिहान 4 बजेदेखि उठेर आफ्नो कामहरू सकेर अनि होमवर्क गर्ने, अनि आफ्नो म्याथ्सको ट्युसन विशेष लिन्थे उनी, किनभने म्याथ्समा धेरै राम्रो पनि धेरै इन्ट्रेस्टेड पनि थिए उहाँ. स्कुल जानुभन्दा अगाडि होमवर्क र म्याथको लेसन्सहरू गरिसकेर मात्र उहाँ स्कुल आफ्नो फर्मल स्कुल जान्थे. र पढाइमा अति नै रुचि राख्ने, घन्टौँसम्म कुनै विषयमा ध्यान लाएर सिक्ने र बुझ्ने बानी उनको थियो. कलाम गणितमा गणितप्रति धेरै आकर्षित व्यक्ति थिए, उहाँ सोख्नेकै थियो, त्यसैले त उहाँलाई इन्जिनियर बनायो होला जस्तो लाग्छ मलाई. तर पढाइमा त्यति राम्रो नतिजा भने ल्याउन सकेनन्. तर स्कुलमा सबैले भन्थे उहाँ एकदम तीक्ष्ण दिमाग भएको र केही सिक्न चाहने एक व्यक्ति हो भनेर चाहिँ सानो उमेरमा उहाँलाई पढाइ आफ्नो स्कुलका शिक्षकहरूले बताउने गर्दथे. प्रारम्भिक शिक्षा रामेश्वरमको एलिमेन्ट्री स्कुलमा सकेर तिरुचिरापल्लीको सेन्ट जोसेफ कलेजबाट फिजिक्समा ग्रेजुएट भए र पछि यो विषयमा उनी आफूलाई रुचि नलागेपछि 1955 एरोस्पेस इन्जिनियरिङ पढ्न मेड्रास गए, जो अहिले चेन्नईमा छ. त्यहाँ पनि राम्रो प्रगति नभएको गर्न नसक्दा कलेजका डिनले साह्रै रिसाएर उनले दिएको प्रोजेक्ट 2 दिनमा सकेर देखाउनु पर्ने आज्ञा गरे. उनले यो अत्यन्त लगनशीलताका साथ पुरा गराइ छाडेर गुरुलाई प्रभावित गराए. यसपछि उनमा लगनशीलताको लहर छाएर आयो. अझ हामी एपिजे अब्दुल कलामको बारेमा जानकारी श्रोताहरू दिइरहेका छौँ र हामी पनि आफू पनि सिक्ने कोसिस गरिरहेका
छौँ.
मद्रासबाट ग्रेजुएट भइसकेपछि एरोनोटिकल डेभलपमेन्ट इस्टाब्लिसमेन्ट मार्फत इन्डियन आर्मीको हेलिकप्टर पनि डिजाइन गरे उनले. र पछि 1969 इन्डियन स्पेस रिसर्च अर्गनाइजेसनमा प्रोजेक्ट डिरेक्टर भई भारतको प्रथम इन्डिजिनस सेटेलाइट लन्च भेहिकल SLV-3 नामक आविष्कार गरी पृथ्वी वरिपरि परिक्रमा गराउन सफल भए. अमेरिकाका विभिन्न स्पेस एडमिनिस्ट्रेसन संस्थाहरू, स्पेस अर्गनाइजेसन्सहरू उहाँ भिजिट गरेर आफ्नो स्पेस एरोस्पेस इन्जिनियरिङ र न्युक्लियर फिजिक्स सम्बन्धी विभिन्न जानकारी हासिल गरे उनले. त्यसपछि यस्ता विभिन्न खोज अनुसन्धान गरिरहँदा भारत सरकारबाट 80 दशकमा इन्टिग्रेटेड गाइडेड मिसाइल डेभलपमेन्ट प्रोग्राम मार्फत अग्नि पृथ्वी र अन्य थुप्रै मिसाइलहरूको विकास गर्न मुख्य भूमिका निर्वाह गर्न प्रस्ताव गरिएको थियो. यी परियोजनाहरू कति सफल भए र कति विफल भए र असफल भएको भएपछि उहाँका आलोचकहरूले कलाम खालि एरोस्पेस इन्जिनियरिङका विद्यार्थी थिए र न्युक्लियर फिजिक्सका विद्यार्थी थिएनन् र यही कारणले असफल भएको भनेर आलोचना पनि कति खेपेका थिए. प्रधानमन्त्रीका मुख्य वैज्ञानिक सल्लाहकार पनि भएर काम गरे उनले 1992-1999 निकै लामो समयसम्म. र यति हुँदाहुँदै भारतका 10 राष्ट्रपति केआर नारायणपछि ऊ भारतका 11 निर्वाचित राष्ट्रपति घोषणा भए. कहिले भन्दा 25 जुलाई 2002 24 जुलाई 2007 भारतको 11 राष्ट्रपति भए. उहाँलाई चाहिँ अटल बिहारी वाजपेयीको सरकार को गठबन्धनले सहयोग पुर्याएर चाहिँ उनी राष्ट्रपति हुन सफल भएका थिए. र दोस्रो कार्यकालमा निर्वाचित हुन चाहेनन्. त्यतिखेर उहाँलाई पुनः अफर आए पनि उहाँले निर्वाचित हुन चाहेनन्. र त्यसपछि प्रतिभा पाटिल उहाँपछि राष्ट्रपति हुनुभएको छ र प्रतिभा पाटिल हालसम्म पनि राष्ट्रपति हुनुहुन्छ. र प्रतिभा पाटिलको अब 24 तारिक मात्र उहाँको कार्यकाल सकिँदैछ र पुनः भारतीय मिडियाबाट चाहिँ के आउन थालेको छ भने एपिजे अब्दुल कलाम चाहिँ पुनः भारतका राष्ट्रपति हुने सम्भावना देखिएको छ।
क्षेत्रीय भारतका क्षेत्रीय पार्टीहरू खास गरी दक्षिणतिरबाट आउने क्षेत्रीय पार्टीहरूले चाहिँ अब्दुल कलामलाई फेरि पनि राष्ट्रपति बनाउनुपर्छ भन्ने प्रस्तावहरू आइरहेका छन्। तर पार्टीहरू बिचमा कसलाई बनाउने भन्ने कुरो सम्झौता अहिलेसम्म भइसकेको छैन।
मैले अहिलेसम्म त खालि उहाँ कसरी साइन्टिस्ट हुनुभयो होइन अनि राजनीतिमा कसरी प्रवेश गर्नुभयो त्यो विषयको कुरा गरेँ र उहाँका अरू प्रतिभाहरू के छन् भने उहाँ 40 बढी युनिभर्सिटीबाट सम्मानित हुनुभएको छ, हरनरी डक्टरेट्सहरू पाउनु भएको उपाधिहरू पाउनुभएको छ भने भारतका भारतका निकै चर्चित चर्चित तथा उच्च नागरिक सम्मानबाट पनि विभूषित हुनुभएको छ। जस्तै भारत रत्न 1997 पद्मभूषण 1981 र पद्मविभूषण 1990 र अन्य थुप्रै विश्वबाट पनि धेरै उपाधिहरू पाइसक्नु भएको छ। भन्दा उहाँलाई है कति धेरै कति ठुलो व्यक्तित्वको रूपमा चिनिन्छ भन्ने चाहिँ विश्वले पनि उहाँलाई चिनिसकेको छ।
मलाई लाग्छ उहाँको जन्मदिनको अवसरमा चाहिँ कहिले हो वर्ल्ड चिल्ड्रेन्स डे अथवा
वर्ल्ड स्टुडेन्ट्स डे भनेर युएनओले चाहिँ मनाउने भएको छ भन्ने चाहिँ कता मिडियामा मैले पनि पढेको थिएँ।
मलाई साँच्ची नै क्या इन्सपिरेसनै लाग्यो इन्डिट होइन, उसले सानै उमेरमा दुःख गरेर मेहनत गर्यो भने चाहिँ मलाई केही हुने रहेछ जस्तो क्या फिल भयो।
प्रगति गर्नु छ भने गरिबीले पनि छेक्दैन भन्ने
चाहिँ गरि नै रहेछ क्या भित्रदेखि मलाई त्यस्तो फिल
भयो। अहिले यस्तो भइसक्यो यहाँ भनिसकेपछि झन् कस्तो हुन्छ सीतालाई सीतालाई हुन्छ।
अहिले दुईटा कुरा मैले प्रस्तुत गरिसके, राजनीतिमा कसरी छिरे र के विज्ञानमा कसरी छिरे होइन, र अब चाहिँ के भन्छु भने उहाँ लेखक पनि हुन्, विश्वविख्यात लेखकमा पनि चिनिन्छ। उहाँका पुस्तकहरू म खोजिरहेको छु, पाएँ भने म पढ्ने क्रममा छु र युट्युबमा भएका लेक्चरहरू चाहिँ धेरै हेरेको छु। उहाँको किताबहरू केही नाम लिन्छु, धेरै नाम लिन सकिँदैन। उहाँको हिस्ट्री र उहाँको जीवनीहरू बताउन सक्यो भने युवा संसारको 1 होइन 2 पनि अर्को स्पेनिस कार्यक्रम पनि हामीले तान्नुपर्ने है। उहाँको किताबमा विङ्स अफ फायर अग्निका पखेटाहरू भन्ने है साइन्टिस्ट टु प्रेसिडेन्ट आफ्नै बारेमा लेख्नु भएको छ होला, वास्तवमा उहाँले वैज्ञानिकदेखि राष्ट्रपतिसम्म भनेर एउटा किताब पनि लेख्नु भएको छ। इग्नाइटेड माइन्ड्स अनलिसिङ द पावर विद इन इन्डिया भनेर भन्नुभएको छ अर्को किताब। इन्डिया 2020 भिजन फर द न्यू मिलेनियम, इन्डिया माई ड्रिम, चिल्ड्रन आस कलाम, यो किताबले चाहिँ मलाई धेरै नै प्रभावित पारेको छ। तर मैले पढ्ने मौका पाएको छु, शीर्षक सुन्दैखेरि प्रभावित पारेको छ, म
खोजिरहेको
छु। अनि माई जर्नी इन्सपायरिङ थट्स एन्ड धेरै धेरै अरू धेरै धेरै पुस्तकहरू लेखेका छन्। मैले यहाँ धेरै प्रस्तुत गर्न साध्य छैन। र हाल चाहिँ उहाँ केमा व्यस्त हुनुहुन्छ भने भिजिटिङ प्रोफेसर अफ इन्डियन इन्स्टिट्युट अफ म्यानेजमेन्ट अहमदाबाद एन्ड इन्डोर र चान्सलर अफ इन्डियन इन्स्टिट्युट अफ स्पेस साइन्स एन्ड टेक्नोलोजी र प्रोफेसर अफ एरो स्पेस इन्जिनियरिङ एट अन्ना युनिभर्सिटी चेन्नई, जिएसएस युनिभर्सिटी मैसुर र यति मात्र नभएर सामाजिक र कल्याणकारी कामहरूमा पनि उहाँ संलग्न हुनुहुन्छ। यति भनेपछि त अब कोही न कोही प्रभावित हुनुपर्ने होला एपिजे अब्दुल कलाम।
कस्तो प्रभावित भयो देवी, उहाँ म्यारिड हो कि सिङ्गल हो?
उहाँको त्यो विषयमा चाहिँ मैले काहीँ पनि जानकारी पाइनँ होइन, अब अन्दाजको भरमा नभनौँ, अब हामी आफै पनि खोज्नु, श्रोताहरूले पनि खोज्नुहोस्। मैले चाहिँ त्यो सायद
लाग्छ किनभने यति धेरै चर्चित व्यक्तित्वको विषयमा धेरै चर्चा हुँदाखेरि कमसेकम उसको परिवारको बारेमा ब्याकग्राउन्डमा थोरै आउनु पर्छ। हुन त महात्मा गान्धी म्यारिड थियो तर उसको परिवारको बारेमा केही पनि चर्चा हुन सक्छ, त्यो चाहिँ थोरै मात्रै सम्भावना छ। तर म्यारिड कि अनम्यारिड भन्ने कुरोमा चाहिँ
विख्यात व्यक्तिहरूले चाहिँ के हुन्छन् भने आफ्नो परिचय चाहिँ फ्यामिलीसँग जोड्न चाहँदैनन्, आफ्नो स्वयं परिचय चाहिँ दिन चाहन्छन् क्या वास्तवमा। जस्तो अब अहिले हामी नेपालमा पनि लक्ष्मीप्रसाद देवकोटाको छोरा जीवित छन्, अब युनिभर्सिटीमा लेक्चरर छन्, उहाँले कहिले पनि म लक्ष्मीप्रसाद देवकोटाको छोरो भनेर चाहिँ चिनाउनु भएन आफूलाई, म पद्मप्रसाद देवकोटा हुँ भनेर
चाहिँ
रिटायर पनि भइसकेको छ। हो जस्तो विश्व चर्चित हुन चाहने व्यक्तिले चाहिँ कसैको नाम जोडेर चर्चित भइराख्नु पर्दैन, आफ्नो नाम छ भने चाहिँ चर्चित हुनु। त्यस्तै नै अब्दुल कलामको नाम धेरै लामो छ, एपिजे चाहिँ छुट्याएको त्यो भएर होइन,
सायद अब्दुल कलाम चाहिँ थ जस्तो लाग्यो किन बाबुको नै अब्दुल कलाम आमाको नै अब्दुल कलाम भने चाहिँ त्यो थर हो कि क्या
हो? मुस्लिम इस्लाम रिलिजनमा हुनुहुन्छ, नाम पनि हेर्दाखेरि इस्लामै छ होइन।
म अब्दुल कलामको एउटा एनेक्डोट जोडिहाल्छु है त, यहाँनिर मैले सुनेको चाहिँ जस्तो न ऊ चाहिँ स्कुलको टाइममा होइन, स्कुल जाँदाखेरि विद्यार्थी अवस्थामा चाहिँ साइन्सको उसको टिचरले चाहिँ एउटा प्रश्न सोधेछ, किनभने अब्दुल कलाम चाहिँ अलिक बढी धार्मिक व्यक्तित्व, के भन देवदेवतामा अथवा भगवान्मा विश्वास गर्ने आस्था राख्ने व्यक्ति भएको कारणले गर्दाखेरि साइन्सको टिचरले चाहिँ सोधेछ, तिमी किन यति धेरै के भन्नु ईश्वरमा विश्वास राख्छौ, भगवान्मा विश्वास राख्छौ, कहाँ छ भगवान्, देखेको छ भन्दाखेरि, होइन अब्दुल कलाम भन्छ होइन मैले देखेको छैन भगवान्, अनि थाहा छ, थाहा छैन, भगवान् छ त कन्फर्म छ त्यो पनि थाहा छैन, अनि किन विश्वास गरेको त केही पनि नभएको कुरोलाई, होइन अब तर पनि विश्वास छ, थाहा छैन उसलाई, म तर म विश्वास गर्छु भने उसले होइन, अनि एकछिनपछि फेरि उसले नै अब्दुल कलामले नै टिचरलाई सोधेछन् तपाईँको टाउको भित्र गिदी छ कि छैन, अप्ठ्यारो क्वेसन भयो तर होइन, टिचर छक्क परेछन् किन चाहियो, होइन अब्दुल कलाम होइन मैले सोधेको मात्रै छ कि छैन, छ तपाईँले देख्नु भएको छ, अहँ छैन, कसले भनिदियो, त्यो त विज्ञानले प्रमाण गरेको हो, तर तपाईँले त देख्नु भएको छैन, अहँ देखेको छैन, त अर्काले प्रमाणित गरेको अर्काले भनिदिएको कुरा तपाईँको यो टाउको भित्र चाहिँ गिरी छ भने तपाईँले कसरी विश्वास गर्नुभयो त,
एक्ज्याक्टली
होइन, त्यही भएर तपाईँलाई जसरी तपाईँको दिमागभित्र अथवा टाउको भित्र गिदी छ भने तपाईँलाई विश्वास छ अर्काले अरूले भनेको आधारमा सर्वसम्मत रूपमा मानेको कुरा हो त्यो, त्यस्तै ईश्वर छन् मेरो विश्वासमा, कसैले विश्वास गर्दैन भने छैन,
म चाहिँ विश्वास गर्छु ईश्वर छन् भन्ने उहाँले चाहिँ त्यो त्यो तर्क चाहिँ प्रश्न गर्न खोज्नुभयो,
उहाँले एक्जाम्पल उहाँको एक्जाम्पल मलाई एकदमै
रमाइलो रमाइलो तरिकाले, त्यसैले उहाँ त्यसैले त बुझिन्छ उहाँको दिमाग कति तीक्ष्ण होइन, जवाफ कस्तो मजाले मिलाएर दिनुभएको छ, त्यही कारणले यति धेरै कार्यहरू गरेर चाहिँ विश्वमै नै चर्चित हुनुभएको छ
है, श्रोताहरू तपाईँले पनि अब्दुल कलामको बारेमा अरू थप जानकारी,
अलिकति थोरै जानकारी मात्रै हामीले प्रस्तुत गर्यौँ, हाम्रो समयको अभावले
गर्दा इन्टरनेटमा जान्न खोज्दा के टाइप गर्दा चाहिँ आउँछ होला,
एपीजे अब्दुल कलाम गुगलमा टाइप गरेपछि उहाँको जीवनीदेखि लिएर उहाँको सबै नै पनि पाइन्छ,
अझै अझै इन्डियाको राष्ट्रपतिको अफिसियल साइटमा गएर हेर्यो भने उसको अफिसियल साइट पनि
प्रेसिडेन्ट अफ इन्डिया भनेर टाइप गरेपछि चाहिँ लिस्ट अफ प्रेसिडेन्ट एपीजे अब्दुल कलाम
उसको बायोग्राफी राम्रोसँग,
स्पेसल उहाँका लेक्चर्सहरू सुन्नको लागि चाहिँ युट्युब नै हो, उहाँले एकदमै एकदमै युट्युबमा धेरैवटा लेक्चर छन्, म चाहिँ धेरै नै प्रभावित भएछु पर्सनली अघि नै भनिहालेँ श्रोताहरूलाई होइन, श्रोताहरू हामीले प्रश्न गऱ्यौँ यो कार्यक्रम युवा संसार रेडियो एडलेटबाट 101.5 मेगाहर्जमा, र हामी छौँ देवी इन्द्र र सीता,
अब गीत बजाउने पालो भएको छ, कुन गीत बजाउँदैछौँ देवी, हामी
हामी हाम्रो भुटनिस आर्टिस्टको छवि नै उपानेले गाउनु भएको तिमी आउने गोरेटोमा,
आफै आफै भिडियो बनाउने पुरा म्युजिक भिडियो बनाउने मेरो गीत हतार त बजाउने
म्युजिक भिडियो भर्खर रिलिज गर्नुभयो हाम्रो साथीहरूले होइन, हाम्रो साउथ अस्ट्रेलियामा बस्ने भुटानी साथीहरूले चाहिँ भर्खर बनाउनु भयो म्युजिक भिडियो पनि मैले हेर्ने मौका
पाएँ,
हामी चारजना थियौँ ग्रुपमा होइन, एकजना विक्रम अधिकारी हुनुहुन्थ्यो, एकजना कल्पना गले, अर्को चाहिँ डमर गौतम अनि म,
ओके हाम्रो दक्षिण अस्ट्रेलियामा बसेर यति धेरै प्रगति गरेकोमा हामी चारजना साथीहरूलाई तालीले धन्यवाद दिन्छौँ,
र हामी यो गीत पनि बजाउँछौँ, यो गीतको बारेमा चाहिँ जान्नको लागि चाहिँ श्रोताहरूले युट्युबमा गएर चाहिँ तिमी आउने गोरेटो टाइप गरेपछि यो गीत हेर्न चाहनुहुन्छ, र हामीले यो गीतमा भन्नुपर्दाखेरि सम्पूर्ण टिमले राम्रो काम गर्नुभएको छ, र यो 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 प्रोजेक्ट चाहिँ गत साल हामीले गरेको मिडिया ट्रेनिङको कन्टिन्युएसन पनि हो, र उहाँहरूलाई चाहिँ चेन्ज मिडिया र युजेटले सपोर्ट गर्नुभएको छ होइन, यो गीत चाहिँ लेख्नुभएको छ अमर लेख्नुभएको छ भने सङ्गीत पनि अमर सुब्बाले दिनुभएको छ, र गाउनुभएको छ छवि नेपानी, अमेरिकामा हुनुहुन्छ उहाँ हाल,
तिमी आउने गोरेटोमा पर्खी बसे, तिमी आउने गोरेटोमा पर्खी बसे, तिमीलाई सम्झेर आँसु पनि झरे, आँसु पनि झरे, तिमी आउने गोरेटोमा
पछि कुरा काट्नु गाह्रो छ तिमी बिनाको पल बित्न साह्रो छ सक्दिन बच्न एक्लै
तिमी आउने गरे ठाउँमा पर्खी बसेँ, छवि नेपालको आवाजमा सुमधुर गीत र हाम्रा नजिकका साथीहरूले मोडलिङ गर्नुभएको गीत भनौँ न है, र हाम्रै साथीले बनाउनुको म्युजिक भिडियोको गीत हामीले प्रस्तुत गऱ्यौँ, रमाइलो गीत लाग्यो, हामीलाई सुन्यौँ र भिडियो पनि हेर्ने मौका पाएका छौँ र अरू अरू पनि गीतहरू हेर्ने आउँछन् है, आउने हामी चाहना राख्छौँ, आउन र हामी शुभकामना दिन्छौँ। के सीता के भन्न खोजिरहेको थियो, कम्युनिटी एनाउन्समेन्ट भन्छु म श्रोताहरूलाई, जानकारीको कम्युनिटीका धेरै अवसरहरू आएका छन्, म जानकारी दिन्छु भन्दै छिन्।
मसँग एउटा कम्युनिटी एनाउन्समेन्ट परेको छ, त्यो चाहिँ सवर्ण अवसर अरे क्या,
के
सवर्ण अवसर अस्ट्रेलियामा बिजनेस गर्न सुरु गर्न चाहनेहरू अब इन्ट्रेस्टेडहरूले यो चाहिँ जान्नुपर्ने रहेछ के, तपाईँ अस्ट्रेलियामा बिजनेस गर्न चाहनुहुन्छ भने यही 4 गते जुन दिउँसो 2:00-3:00 मसन ल्याएको एनोभिएसन हाउसमा आउनुहोस् र अस्ट्रेलियामा बिजनेस कसरी सुरु गर्ने भन्ने जानकारी लिन सकिने रहेछ त्यहाँ गएर।
4 तारिक 3:00-4:00
अनि थप जानकारीका लागि चाहिँ हाम्रो एसजिपी वर्कर विक्रम अधिकारी या सुशील निरलाई एआरए अफिसमा सम्पर्क गर्नुपर्नेछ। अनि विक्रम अधिकारी प्रोजेक्ट म्यानेजर भुटनिस सेटलमेन्ट ग्रान्ड प्रोग्राम अनि अस्ट्रेलियन रेफ्युजी एसोसिएसन एआरए हो त्यहाँ काम गर्नुहुने रहेछ। त्यहाँको एड्रेस रहेको छ 304 ह्यान्ली बिच रोड अन्डर डायल SA5432 अनि उहाँको नम्बर रहेको छ 08-8161-3314
अस्ट्रेलियामा बिजनेस गर्ने बारे एउटा सूचना त सीताले प्रस्तुत गरिन्, म चाहिँ के को बारेमा प्रस्तुत गर्छु भने अस्ट्रेलियामा नेपाली भाषाका पुस्तकहरू पढ्न पाइने भयो भन्ने विषयमा चाहिँ श्रोताहरूलाई जानकारी दिन्छु। राम्रो अवसर होइन यो,
एकदम राम्रो, एकदम
के छ भने हामीसँग प्राप्त भएको जानकारी अनुसार चाहिँ सिटी अफ सल्सबरीको सल्सबरी सपिङ सेन्टर नजिकैको जोन स्ट्रिटमा रहेको सामुदायिक पुस्तकालय कम्युनिटी लाइब्रेरीमा नेपाली पुस्तकहरू उपलब्ध भएका छन्। इच्छुक नेपालीभाषी दाजुभाइ तथा दिदीबहिनीहरूलाई त्यहाँ गएर हामी चाहिँ पढ्न आह्वान गर्दछौँ। हाल थोरै मात्र पुस्तकहरू त्यस लाइब्रेरीमा उपलब्ध छन् र भाषाको अग्रसर्थामा त्यस पुस्तकालयमा धेरैभन्दा धेरै नेपाली पुस्तकहरू उपलब्ध गराउने पहल कदमी सुरु गरिएको छ। यसका लागि पुस्तक दान गर्न चाहनुहुने महानुभावहरूले युवा संसार रेडियो कार्यक्रम अथवा भाषाको कार्यालयमा सम्पर्क गराउन सक्नुहुनेछ र युवा संसारलाई सम्पर्क गर्न सक्नुहुनेछ जस कहाँ भने युवा संसार रेडियो कार्यक्रम रेडियो एडलेट 101.5 मेगाहर्ज 228 नोट टेरेस एडलेट एसए 5000 र सम्पर्क व्यक्ति हुनुभएको छ रहनुभएको छ म आफै देवी पोखरेल मेरो फोन नम्बर रहेको छ 0435 78910 र भाषाको तर्फबाट चाहिँ इन्द्र अधिकारी भाषा सेक्रेटरी 304 ह्यान्डलबिच रोड अन्डरडेल एसए 5032 र सम्पर्क फोन रहेको छ 8161-3333 र हामीलाई पुस्तकहरू दान गरी सहयोग पनि गर्न सक्नुहुनेछ।
अनि मसँग अर्को कम्युनिटी अनाउन्समेन्ट परेको छ, यो चाहिँ रहेको छ सिटी अफ प्लेफरले जुन 7 डाइभर्सिटी डे अथवा विविधता दिवस मनाउँदै रहेछ। कार्यक्रम कहाँ हुने भन्ने स्थान पक्का नभए पनि जानकारी भए नभएको जानकारी भने हामीलाई प्राप्त भएन। बिहान 10 बजेदेखि अपराह्न 2:30 यो कार्यक्रम चल्ने कार्यक्रममा देश विदेशका कलाकारहरूले आआफ्ना कला प्रदर्शन गरी विविधता झल्काएर मनोरञ्जन दिलाउनु हुनेछ। सिटी अफ प्लेफरले यस कार्यक्रममा भुटानी समुदायलाई पनि समावेश गराउने चाहना देखाएको छ। यसका लागि 15-20 मिनटसम्मको कला र संस्कृति प्रदर्शन दर्ता गराउन आग्रह पनि गरिएको छ। यस कार्यक्रम निशुल्क रहे पनि समुदायलाई प्रतिनिधित्व गरे बापत $80 बराबरको रकम तयारी खर्च स्वरूप प्रदान गरिनेछ। कार्यक्रममा भुटानी कला संस्कृति वेशभूषा र रहनसहनको प्रदर्शन गर्ने एउटा सुवर्ण मौका पनि हो। थप जानकारी पाउनका लागि सम्पर्क व्यक्ति हुनुहुन्छ एलएन ह्यान्ड्राई, सिटी अफ प्लेफर्ड सोसल कनेक्सन अफिसर, ग्रिनभिल कम्युनिटी कनेक्सन हब, प्लेफर्ड बुलियट इलिजाबेथ एसए 5112 अनि नम्बर रहेको छ 8082560367 8256-0367।
यो त एकदमै राम्रो अवसर भुटानी समुदायलाई मिलेको छ। के छ इन्द्र, हाम्रो कम्युनिटीबाट केही उपस्थिति गर्ने कन्फर्मेसनहरू सम्बन्धित निकायबाट आएको छ कि छैन?
एउटा प्रेजेन्टेसनको प्रयास गरेका छौँ, अब कति सफल हुन्छ त्यो भन्न सकिएको छैन।
प्रेजेन्टेसन के को
बारेमा? भुटानी कल्चरको बारेमा।
अहिले सीतालाई प्रस्तुत गर्ने अहिले के भने उहाँहरूले चाहिँ आह्वान गरेको थियो हामीलाई भुटानी समुदायबाट नि केही संस्कृति झल्कने कार्यक्रम झाँकीहरू प्रस्तुत गर्न सक्नुहुनेछ 15-20 मिनटको सम्म भन्नुभएको छ र हाम्रो कम्युनिटीबाट पनि केही
प्रयास भइरहेछ तर कंक्रीट रूपमा प्रस्तुत गर्ने
भनेर समय त धेरै छैन नि। अब बाँकी 7 तारिकको लागि हामीले समयमै दर्ता गर्नुपर्ने होइन, सम्बन्धित निकायबाट चाहिँ चाँडैभन्दा चाँडै चाहिँ यस्तो दर्ता गरिए चाहिँ हाम्रो समुदायले पनि केही न केही अगाडि बढ्ने फाइदा हुन्थ्यो होला भन्ने चाहिँ हामीले के छ इन्द्र के इभेन्ट इन्फो भन्न लागिरहेको जस्तो छ।
होइन, तिमीहरू दुईजनालाई खालि एकखोर भन्यो भने गएर मलाई बोल्न दिएन,
हामीले मात्रै भन्दा त अब है रेडियोमा इन्द्र भएको नभएको पत्ता पनि भएन, खालि टेक्निसियन मात्रै भएर बस्ने मात्रै होइन नि होइन।
मलाई यहाँ प्यानल मात्रै चलाउनु नआउने केही बोल्न नदिने कस्तो रिस रिस उठाएको थियो नि अघि
भएर मैले मलाई माया लाग्यो कि खालि अब त्यो प्यानल टेक्निसियन भएर मात्रै प्राविधिक मित्र मात्रै भएर रहन भन्दा पनि अलिअलि बोल्न लाउँ कि भनेर नि मैले
होइन मलाई यहाँ धेरै के अरे एकहोर बोल्न नदी काम गर्न लाग्छ त्यही भएर यहाँ
साइकोलोजी बिग्रियो भने फेरि अफियर हुन्छ प्यानलिङमा अलिकति मिस्टेक भयो भने फेरि होइन अब राम्ररी श्रोताहरूले सुन्न पाउनुहुन्न हामीलाई अब त्यो त गर्नै पऱ्यो।
त्यही भएर मलाई इन्ट्रेस्ट लाग्यो यो बडी माइन्ड साइकोलोजी सम्बन्धी एउटा एक्सपो भइरहेको छ, यो चाहिँ रहेको छ एडलेट सो ग्राउन्डमा गुडुड रोडको नजिक रहेको छ। त्यहाँ चाहिँ जुन 2 र 3 तारिक एक्सपो भइरहेछ। मलाई त्यो त्यहाँ गएर चाहिँ माइन्ड र बडीको साइकोलोजी सम्बन्धी जानकारी लिन धेरै इच्छुक लागेछ। सायद हाम्रो श्रोताहरूलाई पनि तपाईँहरूलाई पनि यो साइकोलोजी अध्ययन गर्न चाहनुहुन्छ अथवा तपाईँलाई जस्तै भनौँ कामपछि थकानको बेला कसरी स्थिर रहने होइन, दिमागलाई कसरी स्थिर राख्ने, रिसको बेला कसरी कन्ट्रोल गर्ने होइन, अप्ठ्यारो परिस्थितिमा कसरी आफूलाई सम्हाल्न सक्ने, साइकोलोजी मान्छेको अरूको साइकोलोजी कस्तो हुन्छ, त्यस्ता विषयमा चाहिँ साइकोलोजीको अध्ययन अथवा त्यसको विषयमा जान्ने, त्यो विषयसँग सम्बन्धित यन्त्रहरूसँग के छ भन्ने कुरो जान्नलाई चाहिँ तपाईँ चाहनुहुन्छ भने बडी माइन्ड साइको साइकिक एक्सपो एडलेड सो ग्राउन्डमा जुन 2 र 3 तारिक रहेको छ, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म रहेको छ भने आइतबार पनि साहित्य हेरेछ सन्डे बिहान 10 देखि 6 बजेसम्म। एडमिसन अलिकति पैसा लाग्छ श्रोताहरू, तपाईँलाई एडल्ट हुनुहुन्छ तपाईँ भने $12 लाग्छ, 2 दिनकै टिकट काट्नुहुन्छ भने $20 लाग्छ, पेन्सनर अथवा स्टुडेन्ट कार्ड तपाईँसँग छ भने $10 मात्रै लाग्छ।
इन्द्रले यो बडी एन्ड साइकोलोजीको विषयमा एउटा इभेन्ट इन्फो श्रोतालाई जानकारी दिनुभयो र मेरो हातमा अर्को के परेको छ भने ब्रिजबेनमा हुन गइरहेको फुटबल सम्बन्धी हाम्रो एडलेट ड्रागन्सको तर्फबाट एउटा सूचना प्राप्त भएको छ। गत कुन कहिले हो हाम्रो हाम्रो प्रोग्राम भएको
एनुअल डे
भयो, 12 तारिक यहाँ लेख्नु भएको छ होइन, मैले चाहिँ कस्तो बिर्सेछु, मे 12 तारिक भएकोमा भएको के भन्छ डोनेसन प्रोग्राममा चन्दा सङ्कलन कार्यक्रममा चाहिँ फुटबल समूह हाम्रो एडलेड ड्रागन्स फुटबल समूह छ जो ब्रिजबेनमा गएर एडलेडको तर्फबाट भुटानी समुदायको तर्फबाट चाहिँ प्रतिस्पर्धा गर्दैछ, उहाँहरूको लागि प्राप्त भएको रकमको जानकारी चाहिँ कोअर्डिनेटर त्यस फुटबलका कोअर्डिनेटर सुशील नेहरोलाजीले हामीले उपलब्ध गराइदिनु भएको छ। हामी कसले कति पैसा दिएर चाहिँ उहाँहरूको एयरफेयरको लागि सहयोग गर्नुभएको छ भनेर चाहिँ जानकारी दिन्छौँ र उहाँले पनि भन्नुभएको छ, उहाँहरूलाई धन्यवाद पनि दिनुभएको छ र आह्वान अरू आह्वान पनि गर्नुभएको छ, अरू सहयोगको लागि पनि आह्वान गर्नुभएको छ र पैसा दिने व्यक्तित्वहरू हुनुहुन्छ कमल दाल खिल्बन, जोगेन गजमेर प्लिम्टन, मोहन भट्टराई सल्सबरी र कमल दालले $20, जोगेन गजमेर प्लिम्टन $40, मोहन भट्टराई सल्सबरी $10, बिबी गुरुङ सल्सबरीबाट $10, दीपक घिसिङ ब्लेराथोल $20, सुशील नेरौला एलिजाबेथ भेल $51 आरके गरे सल्सबरी प्लेन्स $50, गौरीशङ्कर निरौला कुरालठ पार्क $25, मदन कुमारी खपाङ्गी सल्सबरी $20, विष्णु कुमारी शर्मा सल्सबरी $20, केशरमान एन्ड सम्झौता राई क्लेम्जिक $20, आशिष वग्ले वग्ले इन्टरप्राइजेस $80, दीपक सुवेदी $20, गोपाल खिमिरे एलिजाबेथ साउथ $20 र उहाँहरूलाई धेरै धेरै धन्यवाद दिनुभएको छ र उहाँहरूले यति सहयोग गरिदिनु भयो र उहाँले फेरि के आह्वान गर्नुभएको छ भने पुनः सहयोग गर्न चाहने र उहाँहरूको एयरफेयर उहाँको हवाई खर्च
आते जाते
खर्चको लागि अझ पैसा कम भइरहेको छ र कसैले सहयोग गर्न चाहनुहुन्छ भने चाहिँ नवीन दाल सल्सबरी 0425544456 0402554456 र कमल तिम्सिना सल्सबरी 0402653839 0402653839 सम्पर्क गर्नुहुन्छ र एक पुनः अर्को व्यक्तित्व हुनुहुन्छ सम्पर्क गर्नको लागि सुरज राई क्लेनेल्क 0432399465 तपाईँको $1 गर्दाखेरि चाहिँ हाम्रो फुटबल समूहलाई चाहिँ धेरै सहयोग पुग्न सक्नेछ भनेर भन्नुभएको छ सुशील नेहरोलाजीले।
श्रोताहरू तपाईँलाई हामीले यो डोनेसन सम्बन्धी जानकारी त दिइहालौँ, यदि तपाईँ पनि चाहनुहुन्छ हाम्रो फुटबल टिमलाई सहयोग गर्न चाहनुहुन्छ भने तपाईँले आरामा एचबी वर्करसँग सम्पर्क गर्नुहोला अथवा तोकिएको व्यक्तिहरूसँग पनि तपाईँले सम्पर्क गरेर डोनेसन गर्न सक्नुहुन्छ। यसबिचमा म अर्को जानकारी दिइहाल्छु श्रोताहरू तपाईँलाई, हामी जुन 17 तारिक अथवा जुन 17 भन्दा अलिकति अगाडि नै युवा संसारको 100 दिन प्रसारण अवधि पुग्दैछ, जुन 17 तारिक त्यसको उपलक्ष्यमा हामी एउटा विशेष कार्यक्रम लिएर आउँदैछौँ तपाईँको लागि, जुन 17 तारिकको 1 बजेदेखि 2 बजे बिचमा तपाईँ कहीँ पनि नजानु होला, अहिलेदेखि नै डायरीमा लेखेर छोड्नु होला, हामी विशेष कार्यक्रम तपाईँलाई प्रस्तुत गर्दैछौँ
लाइभ रेडियो एडलेटबाट गर्दैछौँ र हामी धेरै बोल्यौँ, श्रोताहरूलाई पनि अल्छी लागिसक्यो होला है, अनि एउटा गीत प्रस्तुत गर्ने लागिरहेछ, यो गीत चाहिँ नभुलिदेऊ तिमी भन्ने भ्रम ब्यान्ड दार्जिलिङको एउटा ब्यान्ड भ्रमबाट हामी प्रस्तुत गर्दैछौँ, सुनौ होइन सुनौ नभुलिदेऊ तिमी कस्तो रहेछ। हजुर, नभुलिदिएउ तिमी टाढा भइदिए पनि, टाढा भइदिए पनि भन्ने हामीले गीत प्रस्तुत गऱ्यौँ अहिले दार्जिलिङको भ्रम ब्यान्डबाट। यो गीत निकै रमाइलो थियो, श्रोताहरूले पनि इन्जोय गर्नु होला। र अहिले मेरो हातमा परेको छ एउटा सूचना, भर्खरै मात्र फेसबुकमा बाट प्राप्त भएको हो। यो हरेक बिहिबार सञ्चालन भइरहेको सिनेस प्रोग्राम सम्बन्धी सूचना पठाउनु भएको छ कमल दालजीले। आदरणीय बुवा आमा हजुरहरूलाई 31 मार्च 2012 बिहिबारका दिन सल्सबरी काउन्सिलले भ्रमणको व्यवस्था गरेको हुँदा यो पत्र मार्फत निमन्त्रण गरिन्छ। पत्र चाहिँ पठाउनु भयो होला र यहाँ चाहिँ यो रेडियो प्रोग्रामलाई पनि दिनुभएको छ, यो रेडियो सूचना मार्फत जानकारी गराइन्छ भन्नु खोज्नुभएको छ उहाँले। भ्रमण मा जानको लागि काउन्सिल दर्ता भएकालाई मात्र प्राथमिकता दिइनेछ भन्नुभएको छ। र प्रस्थान समय रहेको छ 9:30 बिहानको। सम्पर्क कमल दाल, संयोजक भुटानी सामाजिक सहयोग कार्यक्रम।
श्रोताहरू, अब यति भनेर हामी सूचना गर्दैछौँ। मसँग एउटा काम कसरी खोज्ने भन्ने जानकारी छ। छोटकरीमा म भनिहाल्छु तपाईँहरूलाई, काम खोज्ने हामी समाचारको बेला अथवा युवा गतिविधिको बेला धेरै युवा बेरोजगारी सम्बन्धी हामी जानकारी दिन्छौँ तपाईँलाई। संसारभर अहिले युवा बेरोजगारी धेरै मात्रामा बढिरहेछ, केही मात्रामा कुनै कुनै देशमा यसको समाधान निक्लिन खोजिरहेछ भने कुनै ठाउँमा समाधान निक्लिन सकेको छैन। युरोपमा खास गरी युवाहरूले काम नपाएर एकदम अभय स्थिति सृजना भइरहेछ। अस्ट्रेलियामा पनि निकै युवा बेरोजगार रहेका छन्। यस्तो अवस्थामा काम कसरी, कुन कुन क्षेत्रमा चाहिँ काम बढी छ भन्ने कुरो तपाईँलाई म छोटकरीमा जानकारी दिन्छु। म हालसालको पछिल्लो अध्ययन अथवा पछिल्लो अवस्था हेर्दाखेरि के देखिन्छ भने अधिकांश कम्पनीहरूले, बिजनेसहरूले अथवा भनौँ न खास गरी आइटीसँग सम्बन्धित बिजनेसहरूले चाहिँ युवाहरूलाई चाहिँ बढी प्राथमिकता दिएर रिक्रुट गर्ने गरेका छन्। र पछिल्लो तथ्याङ्क अनुसार विश्व बजारमा चाहिँ कुन कुन क्षेत्रमा बढी काम पाइन थालेको छ भन्दाखेरि ट्रान्सपोर्ट र लजिस्टिक अथवा भनौँ ड्राइभर्सहरूको माग एकदम बढिरहेछ, जसको लागि कुरियरहरूले ड्राइभर मागिरहेछन् भने डेलिभरी ड्राइभर अथवा बिजनेसहरूले चाहिँ किन अनलाइन बिजनेस सुरु भए चाहिँ अनलाइन मार्फत अर्डर भएको सामानहरू डेलिभर गर्नको लागि ड्राइभर चाहिरहेछ। लजिस्टिक ट्रान्सपोर्ट एरियामा एकदमै धेरै काम निक्लिरहेछ त्यसमा, र अधिकांश क्षेत्रमा चाहिँ सी क्लास लाइसेन्स भएकोले पनि यो काम गर्न सक्ने देखिएको छ। सी क्लास भनेको कार चलाउन सक्ने है। त्यसपछि अर्को क्षेत्र छ माइनिङ, माइनिङ बुम एकदम अस्ट्रेलियामा बढिरहेछ, माइनिङ क्षेत्रमा पनि धेरै कामहरू पाइरहेछन्। तपाईँले माइनिङ क्षेत्रको काम के भइरहेछ भन्ने कुरो चाहिँ थाहा पाउन अथवा माइनिङ क्षेत्रमा काम खोज्न चाहनुहुन्छ भने ड्रिल downmining.com.au मा हेर्नु होला, DRILLDOWNMINRNG.com.au।
माइनिङको चाहिँ, माइनिङको सम्बन्धी चाहिँ कुनै खासै कोर्सहरू गर्नुपर्छ जस्तो लाग्छ, डिप्लोमा इन माइनिङ अथवा केही माइनिङ इन्जिनियरिङहरू भयो भने चाहिँ त्यसमा बढी चाहिँ प्राथमिकता हुन्छ जस्तो लाग्छ मलाई।
अब अर्को छ आउटसोर्सिङ, आउटसोर्सिङ चाहिँ धेरै मात्रामा अरू बाहिर विदेशका कम्पनीहरूले चाहिँ जुन कम्ती मात्रामा अथवा आउटसोर्सिङ गरेर खास गरी डकुमेन्टेसन, वेबसाइट डिजाइनिङ, कल सेन्टर जस्ता क्षेत्रमा चाहिँ बढी माग बढिरहेछ, किनभने कम्पनीहरूले तपाईँले यदि अप्टसमा चाहिँ कुनै सहयोगको लागि फोन गर्नुभयो भने चाहिँ अप्टसको स्टाफले उठाउँदैन फोन, त्यो चाहिँ कल सेन्टरमा जान्छ, त्यसलाई भन्छ आउटसोर्सिङ होइन। तपाईँले वेबसाइट डिजाइन तपाईँ गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँ नेपालतिर गर्नुभयो भने नेपालमा सस्तो पर्छ यहाँको मान्छेलाई वेबसाइट डिजाइन गर्न। त्यस्तो आउटसोर्सिङ काम चाहिँ अस्ट्रेलियामा एकदम धेरै बढिरहेछ, बाहिरको कम्पनीहरूले आउटसोर्सिङ गरिरहेछन् अस्ट्रेलियाबाट। त्यस्तै अर्को क्षेत्र रहेको छ एज केयर। अहिले चाहिँ अस्ट्रेलियामा द हाइएस्ट एम्प्लोयर अथवा सबैभन्दा धेरै काम दिने क्षेत्रको रूपमा देखिएको छ, मेडिकल क्षेत्र र मेडिकल क्षेत्र अन्तर्गत एज केयर पनि पर्छ। एज केयर क्षेत्रमा धेरै काम पाइरहेछन् अस्ट्रेलियामा चाहिँ। सायद गत साल होइन, अहिले टोटलमा चाहिँ 22.3 मिलियन मान्छे चाहिँ एज केयरमा एम्प्लोइको रूपमा काम गरिरहेको तथ्याङ्क छ। त्यसमा अर्को क्षेत्र भनेको एज केयरभन्दा त्यसपछि दोस्रो स्थानमा आउने काम धेरै दिने एरिया परेको चाहिँ रिटेल हो है, जहाँ चाहिँ बजार को विषयमा तपाईँले बिजनेस एरिया अलिकति पढ्नु भएको छ, रिटेल पढ्नु भएको छ भने त्यो क्षेत्रमा काम पाउने सम्भावना बढी छ।
रिटेल कस्टमर सर्भिस,
कस्टमर सर्भिस दोस्रो स्थानमा परेको छ। समय थोरै छ अलिकति है, म बिचमा के गरौँ देवी, एउटा गजल ल्याएको थिएँ जस्तो लाग्छ मलाई,
हाम्रो समय
एक मिनटको टाइम छ। म हाम्रो एकजना मित्र अमेरिकाबाट है, पुराना घरे साथीले पठाउनु भएको छ भर्जिनी अमेरिकाबाट, उहाँको एउटा गजल म बजाइहाल्छु, त्यसपछि हामी बिदा
माग्छौँ है, त प्रसारण गर्नु श्रोताहरूको लागि।
हिँडेर बाँच्नु जागेर लाग आफ्नै पाटो, हिँडेर बाँच्नु बिर्सेर हुन्न धरती माटो, हिँडेर बाँच्नु पाइन्न स्वर्ग जान्यौ भूमि भुलेर रोयौ, पाइन्न स्वर्ग जान्यौ भूमि भुलेर रोयौ, जानेर फर्क साथी फाटो, हिँडेर बाँच्नु बिर्सेर हुन्न धरती माटो, हिँडेर बाँच्नु बौरेर लाग झट्टै रस्ता दुगुर्नु आजै, बौरेर भाग झट्टै रस्ता दुगुर्नु आजै, राखेर ख्याल भावी बाटो, हिँडेर बाँच्नु जागेर लाग आफ्नै पाटो, हिँडेर बाँच्नु छोडेर देश टाढा गोली निलेर रातो, छोडेर देश टाढा गोली निलेर तातो पार्दैछु घाउ प्यारी खाटो हिँडेर बाँच्नु बिर्सेर हुन्न धरती माटो हिँडेर बाँच्नु मर्दैछु आज यस्तो घृणा रोजेर मृत्यु मर्दैछु आज यस्तो घृणा रोजेर मृत्यु संकल्पले उमेरै साटो हिँडेर बाँच्नु जागेर लाग आफ्नै पाटो हिँडेर बाँच्नु बिर्सेर हुन्न धरती माटो हिँडेर बाँच्नु जानेर फर्क साथी फाटो हिँडेर बाँच्नु राखेर ख्याल भावी बाटो हिँडेर बाँच्नु पार्दैछु घाउ प्यारी खाटो हिँडेर बाँच्नु संकल्पले उमेरै साटो हिँडेर बाँच्नु धन्यवाद
हजुर पुराना गार्जीले अमेरिकाबाट प्रेषित गर्नुभएको यो गजल हामीले प्रस्तुत गऱ्यौँ उहाँकै रेकर्डेड भोइसमा यो रमाइलो गजल थियो र आजको कार्यक्रम युवा संसार अन्तिम समयमा आइसकेको छ हामी बिदा मागेर जाने समय भएको छ हजुर यस्तै यस्तै सामग्री र प्रस्तुत गर्दै विभिन्न गीत सङ्गीत र विभिन्न जानकारी प्रस्तुत गर्दा गर्दै आजको कार्यक्रमबाट बिदा माग्ने समय भएको छ र बिदा माग्नु अगाडि बिदा मागेर हामी जान्न त जान्छौँ तर तपाईँको लागि हामी एउटा गीत छोडेर जान्छौँ त्यो गीत रहेको छ नाक र कान भन्ने गीत एउटा एकदमै ठट्यौली गीत रहेको छ
नाक र कान होइन मुख र कान
ए मुख र कान ठट्यौली गीत छ निकै राम्रो गीत यमन श्रेष्ठको आवाजमा र तबसम्म यो गीत सुन्दै रहनुहोला र हामी अर्को हप्ता अवश्य पनि आउनेछौँ हस्त तबसम्मको लागि म इन्द्र देवी र सीतालाई बिदा दिनुहोस् धन्यवाद
पार्टीमा भेटोस् या पार्कमा भेटोस् चाहे पानी भर्ने पधेरीमा भेटोस् पार्टीमा भेटोस् या पार्कमा भेटोस् चाहे पानी भर्ने पधेरीमा भेटोस् आकाशन काउँदै हात हल्लाउँदै कुरा काट्न थाल्छन् धारे हात लाउँदै फल्लाको बुहारी गतिले छैनन् टिस्काको सासु राम्री होइनन् फल्लाको लोग्नेको आठवटा गर्लफ्रेन्ड टिस्काको छोरीको नौवटा बोयफ्रेन्ड फल्लाको सालोले कति भात खाएको टिस्काको दिदीले के लुगा लाएको फल्ला गायकले के गीत गाएको टिस्काको भाउजूले कति बच्चा पाएको टिस्काको भाउजूले कति बच्चा पाएको मुख र कान भेट भो कि मुख र कान भेट भो कि उले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो 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 उले उल्लाई उल्ल्यायो उले उल्लाई उल्ल्यायो मुख र कान भेट भो कि मुख र कान भेट भो कि उ उ उ उ उ उ उ टाउको हात्ती नदेख्नेले अर्काको टाउकोमा झुम्रा देख्ने डुङडुङ जाड गनाउनेले जाड नखानेलाई जड्या देख्ने ठुस ठुस घुस गनाउनेले घुस नखानेलाई घुसिया देख्ने सुर्ती गनाउने बाउले छोरालाई चुरोट नखान हत्ती दिने बाटोमा थुप्रो